میں بیٹھا کسی کا پاؤں پر تھا لیکن ہر
ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر صدق الله العظيم. قال رسول الله صلى الله عليه وسلم ألا إن في الجسد مضغة إذا صلحت صلح الجسد كله وإذا فسدت فسد الجسد كله ألا وهي القلب. اللہ تعالیٰ نے دنیا کو عمل کی جگہ بنایا تو ہر انسان کا موت تک عمل کا وقت ہے. تو کن عملوں سے اللہ راضی ہوتے ہیں؟ اللہ کی رحمتیں برکتیں دنیا میں آتی. مرنا سب نے ہے تو مرنے کے بعد کن عملوں پر جنت کی نعمتیں آئیں گی؟ آدمی کا جسم جہاں ہوگا وہاں جنت کی نعمتیں آئیں گی. حضور کا فرمان ہے کہ قبر یا جنت کا باغ بنتی ہے یا دوزخ کی آگ کی جگہ بنتی ہے. جو عمل اعلی کر کے مرے گا تو اس کی قبر میں جنت کی نعمتیں آئیں گی. اور پھر یہ بھی ہے کہ دنیا میں برکتیں پیغمبر کے سنت عملوں پر آتی ہیں. عمل اعلی درجے پر ہوں تو برکتیں اعلی درجے پر, عمل کم ہوتے جائیں گے تو برکتیں بند ہوتی جائیں گی. اب قیامت کے قریب کا حال حدیثوں میں آتا ہے کہ لوگ عمل چھوڑ کر اسباب بڑے بنائیں گے, عمل چھوڑنے لگ جائیں گے. جیسے آج کل بھی بعض بستیوں کا حال ہے کہ اکثر لوگ نمازیں نہیں پڑھتے, اور کچھ علاقوں کا حال یہ بھی آ گیا ہے کہ وہاں کچھ لوگ ایسے ہیں کہتے ہیں میں مسلمان ہوں کلمہ نہیں سیکھوں. تو جب عمل چھوڑتے جائیں گے تو قیامت کے قریب وہ وقت آ جائے گا نماز کوئی نہیں پڑھے گا. جو کلمہ پڑھیں گے ان کی اولادیں نہیں پڑھیں گے, وہ اعتراض کریں گے کہ تم یہ بولتے ہو لا الہ الا اللہ محمد رسول اللہ, اس کے بولنے سے دنیا کا کوئی سامان نہیں بنتا, اسے کیوں بولتے؟ اب وہ کہے گا ہم نے بڑوں کو سنا تھا اس لیے ہم تو اس کو نہیں چھوڑتے. اب ان کی اولادیں کوئی کلمہ نہیں پڑھے گا. اب کلمہ پڑھنے والے مرتے جائیں گے. جب ایک آدمی دنیا میں کلمہ پڑھ رہا تو اس ایک کی کلمے کی برکت سے ساری دنیا باقی ہوگی. جس دن وہ فوت ہوگا باقی سارے کام ہوں گے. دکاندار دکان میں بیٹھا ہوگا, خریدنے والا اس کے سامنے ہوگا, عورتیں گھر کے کام لگی ہوں گی, کھیت والے کھیت میں لگے ہوں گے. لیکن جو ایک حضور کی امت کا کلمہ پڑھ رہا تھا وہ فوت ہو گیا, اسی وقت قیامت شروع ہو جائے گی. یہ دنیا باقی ہوگی حضور کے عمل کی برکت سے. عمل اعلیٰ ہوں گے تو برکتیں اعلیٰ درجے پر ہوں گی. تو اس لیے درخواست ہے کہ اللہ نے توفیق دی ہے حضور کے اعمال کے مقصد کے لیے سب کو جمع ہونے کی توفیق دی. یہ بہت بڑی نعمت ہے تو اس لیے عملوں کو اعلیٰ درجے پر کرنے کی کوشش کرنے کی پکی نیت کی جائے. اس میں پہلا ہے کہ ایمان اعلیٰ درجے پر بنانا. حضور صلی اللہ علیہ وسلم کا فرمان ہے آدمی کے جسم میں ایک حصہ ہے وہ کامل نیکی والا بن جائے تو پھر سارا جسم دین کی سنتوں کا پابند بن جاتا ہے، وہ خراب ہو جائے تو پھر سارا جسم گناہ کے کاموں میں لگتا ہے۔ اور پھر متوجہ کرنے کے لیے فرمایا پوری توجہ سے سنو، وہ دل ہے، دل کامل نیکی والا بنے گا تو سارا جسم ساری سنتوں پر عمل کرے گا، یعنی حضور کی ساری سنتوں پر عمل کرنا جسم کی طاقت سے نہیں ایمان کے کمال سے ہے، کہ ایمان دل میں کامل ہوگا تو جس کے ایمان کامل ہے تو اس کا جسم کسی وقت بھی سنت کے خلاف کچھ نہیں کرے گا، ہر وقت سنتوں کا پابند رہے گا۔ اس لیے بڑے حضرات فرماتے ہیں دنیا میں سب سے بڑی نعمت ایمان کا نور ہے،
جیسے ڈھونڈ رہا تھا
سب سے بڑی نعمت، تو بڑی نعمتیں آسانی سے ملتی ہیں یا ان کے لیے بڑی محنت کرنی پڑتی ہے؟ تو اس لیے حضور صلی اللہ علیہ وسلم کا فرمان ہے امت میں کئی طرح کے فرقے بن جائیں گے لیکن اعلیٰ درجے والا فرقہ ایک ہے۔ تو پوچھا گیا کون، تو فرمایا جس ترتیب پر میں عمل کر رہا اور میرے صحابہ کر رہے، جو اس ترتیب پر قائم ہوں گے وہ دین کے اعلیٰ درجے پر ہوں گے۔ تو صحابہ ہوتے صحابہ کا میں نہیں ہے، حضور کے اعمال والے، حضور کے اعمال کو مقصد بنایا۔ پہلا کلمے کا ایمان کا نور دل میں کامل حاصل کرنا، یعنی اللہ کی نعمتوں میں دنیا میں سب سے بڑی نعمت ایمان کا نور ہے۔ تو اس کی تفسیر بڑے حضرات فرماتے ہیں کہ جب دل سے حق مان کر کلمہ پڑھتا ہے لا الہ الا اللہ محمد رسول اللہ اشہد ان لا الہ الا اللہ واشہد ان محمدا عبدہ ورسولہ، دل سے حق مان کر پڑھتا ہے، کلمہ سارا پڑھ لیا لیکن دل سے حق مانا ہے تو ایمان کا نور دل میں شروع ہوا۔ تو دل سے حق نہ مانے تو کلمہ ہزار دفعہ پڑھے دل میں نور نہیں بنے گا، دل میں سیاہی کا حال ہوگا۔ خواجہ جی سال لوگوں کے سامنے کلمہ پڑھتا رہا لوگوں کو دکھانے کے لیے کہ سمجھے کہ میں بھی مسلمان ہوں، تو اس کے دل میں سیاہی بھری ہو گئی، کیونکہ دل سے تو کلمہ کوئی مانا نہیں، زبان کا کوئی اعتبار نہیں، زبان سے یعنی 40 سال کلمہ پڑھے گا، دل سے منکر ہے، مرتے ہی دوزخ کی آگ اس پر آئے گی، اور سب سے کافروں سے بھی زیادہ آگ اس پر آئے گی کہ یہ دھوکہ دے رہا تھا کفر کے ساتھ۔ کلمہ زبان سے بولتا رہا، دل سے مانا نہیں۔ تو قرآن میں ہے کہ جو دل سے نہ مان کر کلمہ پڑھے گا اور مسلمانوں کو دھوکہ دینے کے لیے، عام طور پر حال یہی تھا جو دل سے نہیں مانتے تھے وہ زہر کی نماز میں عصر کی نماز میں آ کر شریک ہوتے تھے، کوئی مغرب میں آ جاتا تھا، عشاء اور فجر کی نماز میں کوئی نہیں آتا تھا، تو دھوکہ دینے کے لیے تو عشاء میں اندھیرا ہو جاتا، ان زمانوں میں مسجد میں کوئی نور نہیں ہوتا تھا، صبح کی نماز بھی اذان کے بعد ہوتی تھی، نور نہیں ہوتا تھا، تو منافق کوئی بھی نماز میں نہیں جاتا تھا۔ اب 40 سال کی عمر میں کلمہ لوگوں کے سامنے پڑھتا رہا، دھوکہ دینے کے لیے نماز میں کھڑا ہوتا رہا، لیکن سخترین عذاب اس کو ہوگا, کافروں سے زیادہ سخت اس کو آزاد ہوگا. تو بھائی یہ اس لیے عرض کیا کہ مقصود دل میں کلمہ کا نور بھرنا, اللہ کی نعمتوں میں دنیا میں سب سے بڑی نعمت کلمہ کا نور ہے. اس لیے دن اور رات کو حضور کے اعمال کے لیے وقت لگانے کی توفیق ملی ہے کہ اس کی پکی نیت کریں کہ جیسے صحابہ نے کلمہ کا نور, ایمان کا نور حاصل کیا تھا اور حضور کی ساری سنتوں پر عمل کرتے تھے, ہم نے اسی طریقے پر کلمہ کا نور بھی حاصل کرنا ہے اور حضور کی کوئی سنت نہ چھوٹے, اس کی پکی نیت کر جائے تو حضور کی ساری سنتوں پر عمل کر. ہر آنے پر بڑی سنت دعوت دینے کی ہے, تو دعوت کیسے دیں گے؟ سنت کے مطابق دعوت دے گا تو وہ دعوت عمل بنے گا, سنت کے خلاف بات کرے گا تو وہ دعوت نہیں بنے گی, بات بنے گی. اس لیے سب نیت کریں کہ حضور کے جتنے اعمال ہیں, پہلا بڑا عمل کلمہ اور کلمے کی دعوت حضور صلی اللہ علیہ وسلم اور سنت کے مطابق دینے کی کوشش کرنا. لفظی میں نے کہا ہے کہ بندگی کے لائق کوئی نہیں سوائے اللہ کے, فرقے بڑے حضرات بتاتے ہیں کہ اس کا مطلب یہ ہے کہ دل لگانے کے لائق کوئی نہیں سوائے اللہ, دل اللہ کی رات کی طرف لگاؤ. یہ ساری مخلوق جو نظر آ رہی یہ سب اللہ کے حکم سے بنی ہے. اب جیسے سورج کی روشنی پھیلتی ہے تو کئی سمجھتے ہیں سورج بڑی روشنی دیتا ہے, یہ غلط ہے. سورج سے روشنی اللہ کے حکم سے آ رہی, جب اللہ روشنی کا حکم عطا دے سورج بھی سیاہ ہو جائے. ہر حال اللہ کے حکم سے آ رہا, اور پھر جو اللہ کی قدرت کے واقعات قرآن میں حدیثوں میں ہیں, ان واقعوں کو دعوت کے وقت بولنا تاکہ دل میں ایمان کا کمال حاصل ہو کہ اللہ کی قدرت سے ہوتا ہے, اسباب سے نہیں ہوتا. اس میں بڑا واقعہ بیت اللہ پر ہے, زمانے میں کافر زیادہ یہ تو ہو گئے تھے, کلمہ پڑھنے والے بہت تھوڑے تھے, تو انہوں نے دعا کی تھی کہ اللہ 950 سال دعوت دیتے رہے, تو کتابوں میں آتا ہے کوئی 80 کے قریب نے کلمہ پڑھا 950 سال میں, باقی سب نے کلمہ نہیں پڑھا. اور کوئی چھوٹا بچہ ان کے پاس آتا تھا اسے دعوت دیتے کلمہ پڑھ لے, وہ مان لیتا کلمہ پڑھ لیتا, جب گھر جاتا کلمہ پڑھتے ہوئے گھر والے مارتے تھے اس کلمہ کو نہ پڑھ, بچوں کو بھی کلمہ پڑھنے پر نہیں رہنے دیتے تھے. تو انہوں نے پھر دعا مانگی کہ اللہ یہ خود بھی نہیں پڑھتے, جو بچہ کلمہ پڑھتا ہے اسے بھی روک جائے کلمہ پڑھنے پر نہیں رہنے دیتے, ان کو ختم کر دے. یہ کلمہ کوئی 950 سال وہ دعوت دیتے رہے, تو کتابوں آتا ہے کوئی 80 کے قریب ہے کلمہ پڑھا, انہیں مار پڑنے لگ گئے, باقی سب کلمہ پڑھنے پر نہیں آئے. تو ان کو پھر اللہ نے حکم دیا کہ کشتی بناؤ, کشتی میں جو بچے گا وہ بچے گا, باقی سب اللہ کو. وہ جہاں رہتے تھے وہاں قریب کوئی دریا نہیں تھا, تو کافر مذاق کرتے تھے یہ کشتی بنا رہا, کشتی تو پانی کے لیے ہوتی ہے, اب پانی ہے نہیں, ہنستے تھے مذاق کرتے تھے. وہ فرمانے رکھ دی کہ آج ہنس رہے, ایک دن ہم بھی تمہارے عذاب پر ہنسیں گے. جب کشتی تیار ہو گئی اللہ کے حکم سے, تو پھر اللہ نے حکم دے دیا کہ جتنے نے کلمہ پڑھا ہے ان کو بتا دو جب گھر کے آگ جہاں جلاتے ہیں وہاں پانی نکلنے لگ جائے تو یہ نشانی ہے عذاب آنے کی, تو کلمہ پڑھنے والے سب گھر چھوڑ کر کشتی میں آ کر بیٹھ سکتے, ان کو یہ نشانی بتائے گی کہ عذاب شروع ہوگا جہاں لوگ آگ جلاتے ہیں وہاں پانی نکلنے لگ جائے. اب جب عذاب کا پانی نکلنے لگ گیا تو کلمہ پڑھنے والے جو سب فوراً چل کر کشتی میں بیٹھ گئے. اب پھر آسمانوں سے بھی نہریں شروع ہو گئی, زمین سے بھی نہریں. جو کشتی میں بیٹھ گئے وہ بچے, باقی سارے کافر پانی میں اوپر ہلاک ہو. تو بھائی دنیا میں رحمت ہے, پیغمبر کے امر اندر آتی ہے. اللہ کی قدرت اور پھر اور واقعات جو ہے جو اللہ کی قدرت کے لیے وہ بیت اللہ کے جگہ پر, تو جب کش وہ اس زمانے میں پانی ساری دنیا میں پڑا, ساری دنیا کے مر گئے, مکان ختم ہو گئے, جو کلمہ پڑھتے تھے وہ کشتی میں بیٹھ کر بچے. پھر جب گھر کافی مر گئے, کشتی ٹھہر گئی اور وہ کشتی سے نکل کر زمین میں رہنے لگ گئے, اللہ کی نعمتوں پر آتی ہے. تو لمبے واقعہ آتا ہے بیت اللہ پر, پر جو اللہ کی رحمتیں برکتیں آتی ہیں اس کا ذکر کر رہا ہوں. اب اس زمانے میں اللہ نے حضرت ابراہیم علیہ السلام کو بھیجا تھا لوگوں کے عذاب کے لیے, تو یہ حکم دیا کہ آپ نے ان کی بیوی بڑی عمر والی تھی اور بچہ ماں کو دودھ پینے کے حال کا تھا, تو اللہ نے حکم دیا کہ اپنی بیوی بچے کو جہاں بیت اللہ بنانا ہے وہاں چھوڑو. بیت اللہ کی جگہ جو ہے اس کے بے سارے پہاڑ ہیں, عام پہاڑوں میں درخت ہوتے ہیں پانی کے چشمے, بیت اللہ کے پہاڑوں میں کوئی پانی نہیں. اس وقت کتنے میلوں تک کوئی آبادی نہیں تھی, لیکن پیغمبر جو اللہ کا حکم ہوتا وہ کرتے ہیں, وہ بیوی بچے کو لا کر وہاں نیچے اتار دیا سواری سے, خود نہیں اترے. تو بیوی نے کہا ہمیں کس کے ثبوت کر رہے ہو, ایک دفعہ کہا, دو دفعہ کہا, تین دفعہ کہا, جب نہیں بولے تو دل میں آیا کہ یہ اللہ کے پیغمبر ہیں, شاید اللہ کا حکم ہو. تو چوتھی دفعہ یوں کہا کہ اللہ نے حکم دیا ہمیں یہاں چھوڑنے کا, بولنا تو نہیں تھا صرف اشارہ کر دیا یوں کہ اللہ کا حکم. وہ بھی ایمان والی تھی, اس نے کہا اللہ کا حکم ہے کہ اللہ سب کچھ کرتے ہیں, اللہ ہمیں سنبھالیں. اب بیٹھ گئی, اب وہاں کتنے میلوں تک کوئی آبادی نہیں تھی, کوئی کھانے پینے کا سامان نہیں تھا, لیکن اللہ کی رحمت ہے دنیا میں بیت اللہ کی جگہ پر پہلی آتی ہے, اللہ کی رحمتیں پڑ رہی اور بالکل سکون میں ہے. اب ماں کچھ نہ کھائے تو سینے میں دودھ بھی نہیں بنتا, تو بچے کے لیے دودھ بھی نہیں بن رہا, تو بچے بھی اب اس حالت میں زمین پر لیٹا ہوا ہے, ہل نہیں سکتا. یہ حال ہو گیا, لیکن اللہ کی رحمتیں پڑ رہی ہیں, بچے بھی سکون میں, ماں باپ بھی سکون. قریب پہاڑی تھی صفا مروہ, تو ان کے خیال میں آیا کہ پہاڑی تو चलकर देखूं इधर उधर क्या हाल है। वो दोनों पहाड़ियों में गई, कई चक्कर लगाए, इधर उधर देखा, लेकिन समय की बात मैं रहकर डिसेबिलिटी की कोई बात नहीं की। जिधर हो जाती थी अल्लाह की रहमत से, सबर का इम्तिहान पूरा हो गया, अल्लाह ने फरिश्ते ले लिया। फरिश्ते ने आवाज दी, उन्होंने आवाज सुन दी तो कहा अल्लाह को सुनिए तो हमारी क्या मदद करेगा। तो उनका बेटा जहां पड़ा हुआ था तो उसके जिस्म के करीब फरिश्ते ने पर लगाया, पानी की नहर चल पड़ी। जगह ऐसी है, कुआं बनाए तो खुदाई हमें साफ कर घर बनाने हुई, पानी ना आए, लेकिन अल्लाह के हुक्म से जब हो तो पानी अल्लाह के हुक्म से। जब वो आई तो देखा कि पानी बह रहा, जब हमी बड़ी जरूरत पूरी हो गई तो वहां जगह जो थी उसमें पत्थर और मिट्टी थी, तो ये सोचा कि मट्टी में पानी जरूर ना हो तो जो बंद बनाएगा कोई किसमें जमा रहे, लेकिन पानी अल्लाह के हुक्म से जोश आ रहा था, इसलिए वो बंद कभी इधर से टूटे तो ठीक करे तो कभी इधर से टूट जाए, कई दफा होगा तो सुनता जमजम तो जमजम को होना रुक जा। जब ये कहा तो फिर पानी अंदर फैलता रहा तो उधर नहीं गया। रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम को फरमान है अल्लाह उस माई पर रहम करे अगर वो रोकने की कोशिश न करती, ये नहर बंद कर कितने इलाकों में जाती। लेकिन उसने कहा रुक जा तो फिर पानी अंदर फैलता रहा, बाहर नहीं निकला। तो बहरहाल उनकी कुर्बानी पर अल्लाह ने जमजम का पानी वो भी दिया, जो यकीन ईमान के साथ पिए उसकी हर आदत पूरी होगी। अब वो भूख के वक्त भी है, भूख खत्म, प्यास लगे तो जमजम का पानी पिए, प्यास खत्म। दिन में वहाँ बहुत गर्मी होती है, लेकिन गर्मी के हाल है वो जमजम का पानी पिए, गर्मी का असर खत्म। सर्दी के रातों में वह ठंड ज्यादा होती है तो वो सर्दी के हाल में जमजम का पानी पिए है तो सर्दी का असर खत्म। और ये क़यामत तक जमजम के पानी में अल्लाह ने बरकतें डाल दी, तो जो उस माई के ईमान के दर्जे के साथ पिएगा अल्लाह उसकी हर आदत पूरी कर देंगे। तो बहरहाल खुलासा ये है कि अल्लाह ताला ने हर कुछ इंसान के बीवी बच्चे को वहां पाला जो जिंदगी का कोई सामान नहीं। तो किताबों में आता है जुलम कबीला जा रहे थे वहाँ बड़ी तकलीफ का हाल हो गया, वहाँ नहीं छह सकते थे, कोई तकलीफ ऐसी हो गई तो वो जगह छोड़कर दिल आया किसी और जगह में बस्ती बनाएंगे। जब यहाँ पहुँचे वो पानी का चश्मा देखा तो उनके दिल में शोक आ गया कि यही मकान बना लेते। माई से कहा अगर इजाजत तो हम यही आबादी करते हैं, मकान बनाते हैं। उन्हें कहा पीछे के पानी बेशक इस्तेमाल करते रहो, आबाद हो जाए। तो वो कबीला आबाद हो गया। लंबे वाक्य आते हैं, खुलासा ये है कि हजरत इब्राहिम अलैहिस्सलाम के मुल्कों में लोगों को दावत देते थे, तो मुद्दत के बाद अल्लाह पाक की इजाजत से आते थे, बीवी बच्चे का हाल देखते वो बता देते कि अल्लाह ने ऐसी बरकत का पानी दे दिया, सारी आयतें पूरी हो गई। तो उन्होंने दुआ भी की थी कि अल्लाह आबादी हो जाए, तो कबीला आबाद हो गया। तो कबीला आबाद होने के बाद खुलासा ये है कि बीवी के फौत होने पर अलैहिस्सलाम नहीं आए थे, बेटा जवान हो गया तो उसके निकाह करने नहीं आए थे, उस कबीले वालों ने एक लड़की का निकाह कर दिया। मैंने कहा कि बात आए तो समझा, घर नहीं था, बीवी घर थी, तो उसे हाल पूछा, तो उसने कहा पानी जो है पीते रहते हैं भूख लग जाती है, शिकायत कर दी। असल में हर हाल अल्लाह के हुक्म से आता है, तकलीफ का हाल आए सबर करे, शिकायत न करे। उसे शिकायत कर दी कि भूख लग जाती है, पानी तो पीते रहते। तो ये गलत के कहा तो उन्होंने कहा खाउंड आए तो मेरा सलाम कह देना, मुझे कह देना चौखट को बदल ले। अब जब खाउंड रात के किसी वक्त आए तो उन्हें पूछा आज कौन आया था, तो बीवी ने बतलाया ऐसी शक्ल के एक बुजुर्ग आए थे, आपको सलाम कर गए, मुझे कह गए चौखट बदल लो। वो समझ गया, मैंने कहा मेरे वाले साहब से चौखट बदलने का मतलब यह है कि तुम्हें साथ न रखा जाओ तलाक। उसने डिसएग्री कर दी थी, अब तलाक दे दी। तो जो कबीला आबाद था उन्होंने एक और लड़की का निकाह कर दिया। फिर कुछ मतलब के बाद आए, उसने बेटा घर नहीं था, दूसरी बीवी घर थी, उसे हाल पूछा, उसने कहा अल्हम्दुलिल्लाह पानी बरकत वाला है, पीते रहते हैं, कभी अल्लाह ताला शिकार का गोश्त भी खिला देते हैं, कोई शिकार पकड़ जाता है उसका गोश्त खा देते हैं, तकलीफ है कोई नहीं, जिक्र किया अल्लाह की रहमतों का जिक्र किया। तब भी छोड़ा नहीं था, तब ये कहा खबरदार तो सलाम कह देना, और ये कह देना चौखट को महफूज रखे। और जब खामद आए तो पूछा आज कौन आया था, तो बताया उसे बुजुर्ग आए थे, आपको सलाम कह गए, ये कह गए कि चौखट महफूज रखो। तो उन्होंने समझ लिया को मेरे वाले साहब थे, चौखट महफूज रखने का मतलब है तुम्हें साथ रखो जुदा न करो। तो बड़ा कुछ अर्से के बाद फिर आए तो सब बेचन तरफ था, तो गले लगा कर मेरे कई साल गुजर गए थे। तो फिर बताया अब अल्लाह का हुक्म है बैतुल्लाह बनाने का। तो फिर उनका बेटा मकान बनाने के लिए जो पत्थर वगैरह सामान जरूरत होती वो लाता रहा, और इब्राहिम अलैहिस्सलाम बनाते रहे। खुलासा ये यहाँ तक कि बैतुल्लाह तैयार हो गया। तो फिर अल्लाह ने हुक्म दिया कि रहमतें सबसे पहले बैतुल्लाह पर आती हैं, फिर दुनिया में फैलती हैं, जहाँ जहाँ लोग अमल करते हैं रहमतें वहाँ पर जाती हैं। लेकिन पहले रहमतें बैतुल्लाह पर आती हैं, तो जो बैतुल्लाह पर आएगा उस पर अल्लाह की रहमतें बहुत पड़ेंगी। तो इसलिए ऐलान करो कि बैतुल्लाह के हज करने उम्रे करने के लिए आओ। तो किताबों में आता है कि अल्लाह ने उनकी आवाज में वो बरकत की सारी दुनिया में आवाज पहुंच गई, सारी दुनिया में। और जिन्होंने बैतुल्लाह का हाल सुना, तो जिन्होंने खुशी से कहा लद्दाख हम तैयार हैं, उन्हें हज नसीब हुआ, उम्रे नसीब हुआ। तो जो खामोश रहे वो रहमत से महरूम हो गए, बैतुल्लाह की ज्यारत से महरूम हो गए। तो भाई श्री बुजुर्ग फरमाते हैं कि रहमतें पैगंबर के अमाल पर आती हैं, तो जब हुजूर के अमाल की मुतालबा हो तो कोई अपने आगे में देखे हर वक्त समझ के लिए तैयार हो जाए। तो जो तैयार होकर नियत कर लेगा कि इस अमल के लिए मैं तैयार हूँ, तो नियत करने पर एक दर्जा अमल का स्वाद उसको उसी पर मिलेगा। अगर ये नियत करके छोड़ जाएगा तो एक दर्जा अमल का उसे उस नियत पर मिलेगा। और जो उस अमल को करेगा तो फिर कम से कम 10 गुना ज्यादा सवाब अल्लाह देंगे, और अल्लाह के रास्ते में निकलने से कई सौ या कई हजार कई लाख दर्जे का सवाब देगा। कई लाख दर्जे का एक नमाज पढ़ने से कई लाख नमाजों का सवाब मिलेगा, जो अल्लाह के रास्ते में सारी दुनिया में हुजूर की सुनते पहुंचाने के लिए नियत करेंगे। तो इसलिए हुजूर फरमाते हैं कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ने सारी दुनिया का रसूल बनाकर भेजा,
آپ کے بعد کوئی رسول نہیں آئے گا، رسولوں والا کام حضور کی امت کے ذمہ کر دیا۔ تو جو اس کام کو مقصد بنا کر حضور صلی اللہ علیہ وسلم اور صحابہ کے طریقے پر کرے گا تو یہ جنت کے اعلیٰ درجے میں جائے گا۔ جنت میں غالباً آتا ہے 100 درجے ہیں، ہر 2 درجے میں فیصلہ اتنا ہوگا جتنا زمین سے آسمان تک کا۔ تو اعلیٰ جنت میں پیغمبر ہوں گے، تو پیغمبروں کی کل والی جنت میں اللہ ان کو بچائیں گے جو حضور کی سنتوں کو مقصد بنا لیا تو خود ساری سنتوں پر عمل کرنے کی کوشش کرتے، اور جو سنت چھوڑ رہے ہیں انہیں محنت کر کے توبہ کرا کر سنتوں کا پابند بناتے تھے۔ جو کفر پر ہے تو اسے دعوت دے کر کلمہ پڑھنے پر تیار کرتے تھے، جو تیار ہو جائے اسے کلمہ پڑھاتے تھے۔ تو جن کی محنت سے کافر کلمہ پڑھنے پر آ جاتے اور مسلمان سنت چھوڑنے والا توبہ کر کے سنتوں کا پابند بن جاتا تھا، تو یہ اتنا بڑا عمل ہے کہ جس کی محنت سے سنتوں کا پابند بن کر اسے 40 سال عمل کیے تو 40 سال عمل کا ثواب جتنا اس کو دیں گے اتنا اللہ پاک انعام اسے دیں گے جس نے سنتوں کے پابند بننے کی نیت کی۔ اور جس کافر نے کلمہ پڑھ لیا اور 60 سال زندہ رہا اس کے 60 سال عملوں کے ثواب جتنا اللہ اس کو دیں گے اتنا ثواب اس کو ملے گا جس نے کلمہ پڑھا کر سنتوں پر چالو کیا۔ یعنی جو مسلمان سنتوں چھوڑ رہے ہیں ان کو سنتوں کو پابند بنانے کا کرنا، کوئی کافر سامنے آئے تو اسے کلمہ پڑھنے پر تیار کرنا۔ پہلے اللہ کافروں کے لیے پیغمبر بھیجے تھے، تو حضور کے بعد اب کوئی پیغمبر نہیں آئے گا، پیغمبروں والی محنت حضور کی امت کے ذمہ کر دی۔ تو حضور سماج ہے کہ بھائی سب نیت کریں کہ جیسے صحابہ حضور کے اعمال کی محنت کرتے تھے تو خود ساری سنتوں پر عمل کرتے اور ساری دنیا والوں کو سنتوں کا پابند بناتے تھے۔ تو جو اس کی نیت کر کے محنت کریں گے تو صحابہ کا معمول یہی تھا، ایک تو حضور صلی اللہ علیہ وسلم کو اللہ نے ساری دنیا کا رسول بنا کر بھیجا تھا تو حضور تو ساری دنیا میں نہیں گئے، لیکن صحابہ جو تیار ہوئے آخری حد میں حضور نے اعلان کر دیا اب ساری دنیا والوں پر رحم کرو، ہم سب کو کافروں کو کلمہ پڑھنے پر تیار کرو، جو مسلمان ہے سنت عمل پورا نہیں کر رہا اسی سنتوں کا پابند بناؤ۔ تو جو اس عمل کو کرے گا تو حضور نے فرمایا وہ جنت میں میرے قریب والی جنت میں اللہ اسے پہنچائے گا۔ اعلیٰ جنت وہ ہے جو حضور صلی اللہ علیہ وسلم اور پیغمبروں کے جنت کے قریب ہے، تو اس میں حضور کی امت والے وہ جائیں گے جو حضور کی سنتوں پر عمل کرتے تھے، جو مسلمان سنتے چھوڑ رہا اسے محنت کر کے توبہ کرا کر سنتوں کا پابند بناتے۔ اس لیے وہ گھماتے ہیں کہ بھائی سب نیت کرو کہ ساری دنیا والوں کو حضور کی سنت عملوں پر کام کرنے کی کوشش کرنی ہے، اس کے لیے قبولیت کے رب میں دعائیں بھی مانگے کہ اللہ تعالیٰ ہمیں بھی سارے مسلمانوں کو ان اعمال حضور کے اعمال جیسے صحابہ کرتے تھے صحابہ کی ترتیب پر اللہ سب کو قبول فرمائے۔ تو کبھی دعا سے اللہ وہ کر دیتے ہیں جس کا ظاہری سبب کوئی نہیں ہوتا، اس کا بھی بڑا عبرت کا واقعہ ہے کہ حضرت عمر رضی اللہ عنہ یہ بڑے جسم والے تھے اور بڑی طاقت والے تھے، ان کا مقابلہ کوئی نہیں کر سکتے تھے۔ تو کافروں نے جب دیکھا کہ جو محمد صلی اللہ علیہ وسلم کا کلمہ پڑھ لیتا ہے ہم اسے کتنا مارتے ہیں کوئی کلمہ نہیں چھوڑتا، لہذا ان کو قتل کرنا چاہیے۔ اب بہت سارے کافر جمع ہوئے تو جمع ہو کر یہ سوچا کہ محمد صلی اللہ علیہ وسلم باپ دادے کے طریقے سے ہٹا کر نیا طریقہ पर लोगों को ला रहे हैं, इनको कत्ल करना चाहिए, कौन कत्ल करेगा। तो हरकुमार बड़े जोश वाले बड़े जिस्म वाले थे, उनका मैं करूंगा। तो सबने कहा हाँ तू कर सकता। अब वो हथियार लेकर हुए के कत्ल से लिए निकले। तो रास्ते में एक साहू मिल गया, वो जोश से जा रहे थे। उन्होंने कहा कहाँ जा रहे हो? उन्होंने कहा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बाग जाकर के दीन से हटा रहे, उनको कत्ल करने जा रहा। तो उन्होंने कहा तो हुजूर का हाल ये था कि हुजूर के रिश्तेदार जो कलमा नहीं पढ़ते थे वो भी हुजूर की निगरानी हिफाजत करते थे कि कोई इनको तकलीफ न दे। जो न कलमा पढ़ते वो भी रिश्तेदार हुजूर की निगरानी करते थे। तो सामी ने कहा कि उनके निगरान तो बहुत सारे हैं, तो कैसे कदम करेगा? अब उन्हें गुस्सा आया कि ये भी कलमा बन चुका, तो गुस्से हुए कि तूने भी कलमा बन लिया। जब गुस्से से कहा, उन्होंने कहा तेरी बहन और तेरा बहन हुई भी कलमा बन चुका। अब उनको बड़ा गुस्सा आया तो मेरे रिश्तेदार भी बाप जाने दिन हट गए, तो पहले इरादा किया उनको जाकर इसको मारूंगा और हटाऊंगा। अब दरवाजा खटकाया, दरवाजा उन्होंने बंद किए हुआ था, बहुत आया उसने दरवाजा खोला, अंदर दाखिल होती ही उसको गिरा दिया, मारने लग गए। बहन करीब आई रोकने के लिए, बस करो करीब जब आए उसको भी ऐसे मारा तो उसको भी खून बहने लग गए। जब बहन हुई को ऐसा मारा, बहन को भी मारा जितना मारने का जोश था, फिर उठकर बैठ गए। जब बैठे थे उनके घर में कोई लकड़ी थी, उस जमाने में कागज से नहीं होते थे, तो हुजूर के फरमान और कुरान की आयतें लकड़ियों पर लिखते थे। उन घर वालों ने कुछ कुरान की आयतें लकड़ी पर लिखवाई हुई थी याद करने के लिए। तो वो पढ़ना जानते थे, जब देखा इस पर कुछ लिखा हुआ है तो कहने लगे मुझे दो, मैं पढ़ तो ये क्या लिखा हुआ? तो घर वाले ने कहा तेरा जिस्म पलीत है, पलीत जिस्म से हाथ नहीं लगा सकता, पहले गुस्ल करो। तो गुजोश खत्म हो गया था, कहा पानी दो। तो जहाँ गुस्ल की जगह थी पानी दिया, गुस्ल किया, उस गुस्ल की बरकत से भी गुस्सा ठंडा हो गया। और फिर आकर उसको पकड़ा, ऐसी पढ़ी और उन पढ़ने से अल्लाह ने दिल में वो कैफियत डाल दी और कहने लगे मुझे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास ले जाओ। बहन हुई लेकर उनको हुजूर के पास ले गए, तो हुजूर की खिदमत में जाते ही कलमा पढ़ लिया। निकले थे कसम करने के लिए, लेकिन हुजूर ने रात को उनकी हदायत की दुआ की थी, उस दुआ की बरकत वो आई कि कलमा पढ़ने पर आता। और फिर अल्लाह ने उनको वो दर्जा दिया कि हुजूर ने एक दफा ख्वाब में आज देखा कुछ लोग नजर आए, तो उस हाल में किसी का कपड़ा सीने तक था, किसी का कपड़ा कमर पर था, किसी का घुटने पर था, किसी का पांव पर था। लेकिन अगर तुम्हारे लिए अल्लाह ने को देखा तुमको कपड़ा इतना लंबा है कि वो चल रहे हैं जमीन पर कपड़ा घिसल कर आएगा। ये हाल देखा तो साहब के सामने बयान किया, साहब ने पूछा इसका क्या मतलब? तो हुजूर ने फरमाया ये दीन के कमाल का हाल दिखाया कि हजरत उमर रज़ी अल्लाह अन्हु दीन के उस दर्जे पर पहुंचे गए जमीन में दीन फैलेगा इनके जरिए। तो इसलिए अदा है कि हजरत उमर रज़ी अल्लाह अन्हु जब हुजूर के खलीफा बने तो उनके जरिए से सारी दुनिया में दीन पहुंचा। तो भाई श्री हुजूर का फरमान है कि उम्मत में कई हाल बन जाएंगे, तो ये सब करें कि जैसे साहबा हुजूर की सुन्नतों पर अमल करते थे
اور ساری دنیا میں حضور کے سن کے بچانے کا ذریعہ بنے تھے, تو اس طریقے پر ہم نے بھی صاحبہ کے تختی پر محنت کرنی ہے. اس کے لیے کون کون تیار ہے؟ نیت تو سب کی ہے, اللہ قبول فرمائے, اس کے لیے دعائیں بھی کریں قبولیت کی. اور پھر جن بھائیوں کے چار مہینے لگ گئے, دو سال کے چیلے لگ گئے, شادی ہو گئی, وہ سب ملکوں کی جماعتیں بنا. اور پھر آپ نے جو مرکز کے ساتھی موجود ہیں وہ جماعتیں ان کے سامنے پیش کریں, اس کی تشکیل کا انتظام وہ کریں. تو یہ سب کریں کہ جیسے صحابہ اعمال سنت عمل کرتے تھے اور ساری دنیا میں سنتی پہنچانے کی کوشش کی, اس پر ہم بھی انشاءاللہ چلیں گے. www.dasquran.com